नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै राष्ट्रिय योजना को कार्यान्वयन योजना तयार भएको छ। राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र विकासलाई प्राथमिकता दिँदै जनताको जीवनस्तर सुधार गर्न मार्गदर्शन प्रदान गर्ने गरी योजना तयार पारेको हो। योजनामा खास गरी 13 विषयगत क्षेत्रलाई पहिचान गरिएको छ। योजनामा नेपाललाई अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुकका रूपमा रूपान्तरण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। सरकारले प्रदेश र स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गरिएको छ। स्थानीय तह र प्रदेशमा सेवाको गुणस्तर वृद्धि गर्ने गरी कार्यविधि संशोधन गरिएको राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। आयोगले समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधिमा संशोधन गर्दै स्थानीय तह र प्रदेशमा जाने अनुदानको सीमा कटौती गरेको जानकारी दिएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अन्तर्गत संघबाट प्रदेश तथा स्थानीय तहमा खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान, कुनै योजना कार्यान्वयनका लागि सशर्त अनुदान, पूर्वाधार विकासका लागि समपूरक अनुदान र आधारभूत सेवाको विकासका लागि विशेष अनुदान जाने गर्दछ। आजको अन्तरसंवादमा हामी 16 राष्ट्रिय योजनाको कार्यान्वयन योजना र अनुदान सम्बन्धमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीसँग कुराकानी गर्दैछौ। उपाध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हस्, धन्यवाद, नमस्कार।
कार्यक्रमको प्रारम्भ मैले अनुदान सम्बन्धी विषयबाट गरे। समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै सरकारले समपूरक अनुदानमा कार्यान्वयन हुने आयोजना स्थानीय तह र प्रदेश सरकारले प्रस्ताव गर्न सक्ने अधिकतम सीमा कटौती गरेको जानकारी राष्ट्रिय योजना आयोगले गराएको छ। कार्यविधिमा के कस्तो संशोधन गरिएको हो, नयाँ व्यवस्थामा के कस्तो कुराहरू उल्लेख भएका छन्?
कटौती भन्ने हिसाबले चाहिँ यसरी चाहिँ व्याख्या गर्नु होइन, कटौती गरिएको छैन, अलिक बढी व्यवस्थित गर्न खोजेको हो। दुईटा कुरा चाहिँ महत्वपूर्ण कुरा छन् त्यहाँ। अहिले चाहिँ जुन कार्यविधि परिवर्तन भएको छ त्यसमा एउटा के थियो भने, पहिला चाहिँ अब जुन पालिकाहरू अथवा प्रदेशहरूले 50% उहाँहरूले चाहिँ आयोजन जुन छनौट गर्नुहुन्छ उहाँहरूले 50% राख्नुहुन्छ रकम, र त्यसपछि केन्द्र सरकारले 50% दिन्छ। त्यो हिसाबले दिँदाखेरिमा जुन चाहिँ पालिकाहरूको चाहिँ अब आय इन्कम स्रोत चाहिँ एकदम कम छ अथवा चाहिँ रिलेटिभली पुअर हुनुहुन्छ उहाँहरूको चाहिँ केसमा के हुने भयो भने कम पैसा पर्ने भयो केन्द्र सरकारले भने त्यति थप्दाखेरि उहाँ, त्यसो हुनाले जब चाहिँ पालिकाहरूको चाहिँ असमान अवस्था छ भने समान ट्रिटमेन्ट भनेको समान होइन तरिकाले चाहिँ हामीले उपचार गरियो, समान तरिकाले वितरण गरियो भने त्यसले चाहिँ झन् असमानता सिर्जना गर्छ। जस्तै सबैलाई 50% भनेको धेरै चाहिँ प्राप्त हुनेहरूले चाहिँ आफ्नो चाहिँ जति स्ट्रङ रिसोर्स छ त्यो चाहिँ धेरै पाउने भयो, कमजोरले चाहिँ धेरै पाउनुपर्ने, कमजोरले झन् कम पाउने भयो। त्यसो भएर हामीले चाहिँ के गर्यौँ भन्दा कमजोरलाई पनि माथि ल्याउनुपर्छ, विकास भनेको सबैले चाहिँ प्रतिफल प्राप्त गर्नुपर्छ, सबै क्षेत्रमा विकास पुर्याउनुपर्छ, सबैलाई जानुपर्छ भन्ने हिसाबले बनाएको, न कि अब कटौती गर्न खोजेको भन्ने हिसाबले इन्टरप्रिटेसन भयो भने त्यो चाहिँ रङ हुन्छ। कटौती होइन यहाँ होइन, हामीले चाहिँ होइन विकासलाई चाहिँ हामीले चाहिँ के गरिरहेको छौँ भन्दा गाउँसम्म पुर्याउने, जहाँ विकास पुगेको छैन त्यहाँसम्म पुर्याउने चाहिँ उद्देश्यले चाहिँ यो रिडिजाइन गरिएको। दोस्रो अलिकता रिएडजस्ट केमा गरिएको हो भने, हामी चाहिँ कतिपय अवस्थामा के रहेछ भन्दा विकास भनेको भौतिक पूर्वाधार मात्रै हो भन्ने रहेछ। जहाँ भौतिक पूर्वाधार चाहिँ सम्पन्न भइसकेको छ त्यहाँ राम्रो एउटा अवस्थामा आइसकेका छ, ती अवस्थामा पनि फेरि भौतिक पूर्वाधारमा भनेको छ अनावश्यक रूपमा चाहिँ रिसोर्स चाहिँ राखिराख्ने रहेछौँ। त्यो भएको हुनाले हामीले जहाँ अवसर चाहिँ भौतिक पूर्वाधारको चाहिँ जहाँ आवश्यकता हो त्यहाँ चाहिँ राख्नु पर्यो, आवश्यक नभएको ठाउँमा पैसा खन्याउने ठाउँमा गर्नु भएन भनेर यो चाहिँ अब रिसोर्स चाहिँ इफिसियन्सी भन्छौँ हामी होइन, रिसोर्स चाहिँ दुईटा तरिकाले हुन्छ, एउटा एलोकेटिभ इफिसियन्सी भन्छौँ, ठिक तरिकाले खर्च गर्नु पर्यो होइन कहाँ गर्ने, अर्को चाहिँ के हो भन्दाखेरिमा त्यसले रिटर्न पनि आउने तरिकाले अथवा त्यो चाहिँ टेक्निकल इफिसियन्सी भन्छौँ, यो प्राविधिक रूपमा पनि यो चाहिँ ठिक तरिकाले आउनु पर्यो भन्ने यो चाहिँ प्रिन्सिपल हो, सामान्य संसारभरि चल्ने प्रिन्सिपल, त्यसलाई अझै व्यवस्थित गरौँ भन्ने हिसाबले चाहिँ गरेको, न कि चाहिँ के भन्दा कटौती गर्ने अथवा चाहिँ कसैलाई मर्का पार्ने, त्यो त्यो हिसाबको चाहिँ डिजाइनिङ होइन, त्यो डिजाइनिङ हुनै सक्दैन र होइन, बरु पहिला चाहिँ केही न केही थियो त्यसलाई करेक्सन गर्दाखेरिमा पनि हामीले चाहिँ नेगेटिभ चाहिँ वर्डहरू प्रयोग गर्ने रहेछौँ, हाम्रो सोसाइटी चाहिँ अलिक फरक रहेछ भन्ने चाहिँ देख्थ्यो।
समपूरक अनुदानका लागि गाउँपालिका र नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना कार्यक्रमको कुल लागत 1 करोड़देखि 10 करोड़ रूपियाँसम्म रहेकोमा कार्यविधि संशोधन गरी 1 करोड़देखि 7 करोड़को सीमा तोकिएको विषय रहेको छ। त्यस्तै उपमहानगरपालिका र महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजनाको कार्यक्रमको कुल लागत 5 करोड़देखि 25 करोड़सम्म रहेकोमा 3 करोड़देखि 15 करोड़सम्म सीमित गरिएको छ। त्यसै गरी प्रदेश सरकारका हकमा 20 करोड़देखि 1 अर्ब रूपियाँसम्मको लागतमा आयोजना प्रस्ताव गर्न सकिने व्यवस्था परिमार्जन गरी अब 10 करोड़देखि 30 करोड़सम्मका आयोजना मात्र समपूरक अनुदानमा माग गर्न सकिने कार्यविधि बनेको भन्ने कुरा छ। यसले प्रदेश र स्थानीय तहको विकास प्रभावित हुने हो कि अझ यहाँले भने जस्तै बढ़ी भएको अथवा कम विकसित र पूर्वाधार विकास हुन नसकेका ठाउँहरूमा अब समानुपातिक हिसाबले विकास अगाडि बढ़न सक्ने अवस्थातर्फ यो कार्यविधि बनेको हो?
ठिक हो, होइन विकास अवरुद्ध गर्नलाई त किन चाहिँ होइन यस्तो बन्छ होला र सरकारले कहिले पनि त्यस्तो गर्दैन होला, जुनसुकै सरकारले पनि गर्दैन। र दुईवटा कुरा हो, अहिले चाहिँ के हो भने रिसोर्सको चाहिँ अलिकता ट्यापिङ किन गरियो अथवा त्यसलाई चाहिँ अलिक यतिसम्म हुन्छ भनेर किन गरियो भने इन्फ्लेटेड भनेछ कि, कहिले काहीँ रिसोर्स चाहिँ अनावश्यक रूपमा यति चाहियो भनेर काम गर्ने चाहिँ प्रचलन चलिरहेछ। जस्तै पालिकाहरूले पनि के भन्दा अनावश्यक रूपमा ठुला घरहरू बनाउने, अनावश्यक रूपमा चाहिँ के गर्ने भन्दाखेरिमा त्यो इन्फ्रास्ट्रक्चरमा बढी खर्च गर्ने, जुन जस्तै मानौँ हामीसित इभिडेन्स भएरै गरे हो, जस्तै 25 करोडको चाहिँ बिल्डिङ बनिरहेछन्, जुन बिल्डिङ 5 करोडमा चाहिँ सबै चाहिँ सर्भिसहरू दिन सक्ने गरी मजाले भन्छ, 20 करोड त अनावश्यक चाहिँ रिसोर्स चाहिँ खनियो नि, अनावश्यक रूपमा रिसोर्स गएपछि अरू डेभलपमेन्टका कामहरू चाहिँ के भयो त भन्दा पछाडि परे, हामीले विकास गर्ने तरिकालाई यो कुरालाई चाहिँ महत्त्वपूर्ण चाहिँ रूपमा लिइन्छ अर्थशास्त्रमा अथवा चाहिँ यो प्रोजेक्ट म्यानेजमेन्टमा अथवा चाहिँ यो चाहिँ गभर्नेन्सको पार्टमा, यी ठुलो ठुला कुरा हुन्। हामीले चाहिँ के हेऱ्यौँ भन्दाखेरिमा एउटा एमाउन्ट चाहिँ 10 रुपियाँ 10 रुपियाँ हो, 10 करोड 10 करोड हो, एउटै हो, जसले पाए पनि हुन्छ भन्ने हिसाबले हुँदैन। डेभलपमेन्ट गर्ने क्रममा चाहिँ के हुन्छ भन्दा जहाँ चाहिँ विकास कम छ त्यहाँ प्रायोरिटी दिनुपर्छ, जहाँ आवश्यकता हुन्छ, नत्र त्यो प्राथमिकीकरणको चाहिँ कुरै आउनु थियो होला नि होइन, त्यो हुनाले यो प्राथमिकताको क्रमबाट यहाँ यतातिर विकास गर्ने भन्ने हिसाबले हो। तपाईँले राइटली उठाउनु भयो कसैलाई के हुन सक्छ विकास अवरोध हुने हो कि होइन, बरु हिजो चाहिँ अलिकता चाहिँ हाम्रो के भएर रहेछ भने कहीँ न कहीँ चाहिँ हाम्रो पालिका अथवा प्रदेशहरूले उहाँहरूले कन्टिन्यू रूपमा चाहिँ राख्नुपर्ने त्यो बहुवर्षीय बनाएर राखेकोमा बहुवर्षीयमा चाहिँ कहीँ न कहीँ ग्याप भएर रहेछ, उहाँहरूले चाहिँ होइन सिस्टममा कतै चाहिँ असर गर्यो होला, त्यो हुनाले त्यो छुटेकोलाई चाहिँ अहिले चाहिँ 1 वर्षको लागि कहीँ न कहीँ चाहिँ व्यवस्था गर्नुपर्छ भनेर त्यो व्यवस्था गरिरहेको छ एकपटकको लागि। त्यो एकपटकको लागिले चाहिँ उहाँ पछाडि चाहिँ रोकिएर बसेका, केही अप्ठ्यारोमा परेर बसिराख्नु भएको छ, पैसा नपाएर पाउनु बस्नु भएको छ भने उहाँहरूले चाहिँ अब अप्लाई त्यही अनुसार जसरी पहिला माग गर्नुहुन्छ त्यसरी माग गर्ने हो, र अहिले त्यो प्रोभिजन चाहिँ राखेको छ अहिलेको कार्यविधिमा, त्यसलाई पनि सहजीकरण गरौँ भनेर। दुई, तेस्रो चाहिँ अब के हो भने अब हामी अघि पनि भने मैले संहिता वित्तीय संहितालाई चाहिँ होइन हामीले चाहिँ के गर्ने भन्दा बलियो बनाउने हो, वित्तीय संहिता बलियो कति बेला हुन्छ भन्दा जति बेला चाहिँ पालिकाहरू के हुन्छ आफै चाहिँ आफ्नो रिसोर्स चाहिँ आफैले मोबिलाइज गर्न आफैले परिचालन गर्न सक्ने भन्छन्, जब कर्मश चाहिँ आफै मोबिलाइजेसन गर्न सक्ने बन्दै जान्छन् त्यसपछि के हुन्छ भन्दाखेरिमा वित्तीय संहिता स्ट्रङ हुने भएको हुनाले जसले सक्दैनन् उनीहरूलाई सपोर्ट गर्नु पर्यो, यो हिसाबले डिजाइन गरिएको त्यही हुनाले यसले चाहिँ डेभलपमेन्टमा असर गर्दैन, यसले डेभलपमेन्टमा सपोर्ट गर्छ पहिलो। दोस्रो चाहिँ के भन्दा नजिकका पालिकाहरू चाहिँ गरिब छन् अथवा रिसोर्सले पुवर छन्, अनि नजिकको अर्को चाहिँ धनी भयो, अर्कोले चाहिँ सबै काम गर्यो भने त विकास त हुन्न। सबै पालिकाहरूमा आउनु पर्यो, सबै पनि प्रदेशहरूमा समान विकास भएपछि नै आवश्यक हो, नत्र त संहिता पनि आवश्यक पर्दैन थियो होला, अथवा चाहिँ हामीले चाहिँ ब्यालेन्स डेभलपमेन्टको कुरै गर्दैन थियौँ होला, अथवा चाहिँ यो जियोग्राफिकल अथवा अरू हिसाबले चाहिँ जनतालाई समान डेभलपमेन्ट दिनुपर्छ भन्ने इक्विटीको कुरै गर्दैन थियौँ होला, यसरी हेर्नुपर्छ होला।
नयाँ कार्यविधिले एक प्रदेशले बढ़ीमा 10 र एक स्थानीय तहले बढ़ीमा 3 वटासम्म आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न सक्ने समेत सीमा तोकिएका कुराहरू अहिले चर्चामा रहेका छन्। त्यसै गरी अनुदानका हिसाबले प्रदेश र स्थानीय तहको वर्गीकरण गरिएको भन्ने कुराहरू पनि जानकारी गराइएको छ। यो के कस्तो किसिमको वर्गीकरण हो र आयोजना माग गर्दा 10 र 3 को हिसाब किताब जुन छ यो चाहिँ के हो?
अब हाम्रो पालिकाहरू अथवा प्रदेशहरूको आर्थिक हिसाबले उहाँहरूले चाहिँ अथवा चाहिँ रिसोर्स चाहिँ जेनेरेट गर्ने हिसाबले, अनि अर्को भविष्यमा चाहिँ कस्तो पोटेन्सियल छ त रिसोर्स आउने नआउने त्यो हिसाबले चाहिँ सबै चाहिँ लगभग 20 वटा इन्डिकेटर राखेर त्यसको ऱ्याङ्किङ गरिएको छ। त्यो ऱ्याङ्किङ अनुसार चाहिँ के हो भन्दा हिजो अब जब चाहिँ 50-50 सबैलाई बराबर गर्नु भनेको न्यायसङ्गत होइन भनेपछि न्यायसङ्गत के हो त भन्दा यो पालिकाहरूको ऱ्याङ्किङ गर्नु पर्यो, त्यो ऱ्याङ्क अनुसार चाहिँ उनीहरूको क्षमता अनुसार चाहिँ के दिने त पैसा, जहाँ चाहिँ क्षमता कम छ, क्षमता भनेको चाहिँ रिसोर्स चाहिँ जेनेरेट गर्ने हो, क्षमता भनेको के होइन भन्दा परियोजना सम्पन्न गर्ने अथवा काम एकदम राम्रो गरेको त्यो क्षमताको कुरा होइन, कहिले काहीँ गलत इन्टरप्रिटेसन हुन्छ, त्यो हिसाबले नभएर उनीहरूको चाहिँ क्षमता भनेको डेभलपमेन्टको चाहिँ अवस्था अहिले के छ, त्यसैबाट चाहिँ रिसोर्स आउने हो, त्यो रिसोर्स चाहिँ कति छ भन्ने आधारले चाहिँ हामी के गर्यो भन्दा ऱ्याङ्किङ गरिएको छ। ऱ्याङ्किङ गर्दै जाँदाखेरिमा जुन चाहिँ पालिकाहरूमा एकदमै कम चाहिँ रिसोर्स छ उहाँहरूले चाहिँ केन्द्र सरकारबाट 80% र आफूले 20% राखेपछि त्यो डेभलपमेन्ट अहिले ल्याक भएको जति ग्याप भएको थियो अथवा डेभलपमेन्टमा चाहिँ पछाडि परिएको अवस्था थियो त्यसलाई चाहिँ माथि उठाउन सक्थ्यो। जो चाहिँ के हो भन्दा अहिले डेभलपमेन्टको हिसाबले चाहिँ इन्फ्रास्ट्रक्चरको हिसाबले अरू हिसाबले अगाडि छन् उनीहरूलाई चाहिँ धेरै पैसा छैन, आफैसित पनि रिसोर्स छ, त्यसमा केन्द्र सरकारले कम दिए पनि हुन्छ भनेर आखिरी चाहिँ पैसा के हो भन्दा सरकारको पैसा नै हो, जनताको पैसा नै हो, जताको भए पनि त्यो रिसोर्स चाहिँ ठिक तरिकाले डिस्ट्रिब्युसन गर्नलाई यो ऱ्याङ्किङ गरिएको हो, त्यो हिसाबले हुन्छ। अर्को चाहिँ तपाईँले चाहिँ अब जुन हिसाबले चाहिँ हामी 3 वटा यति राख्ने किन भन्दा यस्तो हुने रहेछ, फेरि कहिलेकाहीँ हाम्रो चाहिँ बिहेभियर के हुने रहेछ भने परियोजना हो यतिवटा राखिदिउँ नभन्ने, परियोजना पार्ने भन्ने कुरो छ कि हाम्रो चाहिँ हाम्रो कल्चरै कस्तो भएछ भने प्रोजेक्ट पारे प्रोजेक्ट पऱ्यो नि यस साल भन्ने हिसाबले, सम्पन्न भयो भन्ने हिसाबले कहिल्यै व्याख्या गर्थेन, सम्पन्न भयो भनेर चाहिँ इन्जोय गर्ने अथवा खुसी व्यक्त गर्ने चाहिँ हामीलाई वातावरण बनेन अथवा हामीले त्यसरी सोच्यो। अब के हो भन्दा सम्पन्न गर्नेमा चाहिँ इन्जोय होइन, हामीले सम्पन्न भयो भन्ने कुरालाई चाहिँ हाइलाइट गर्ने हो, परियोजना पऱ्यो भनेर होइन, पर्न त प्रशस्त पर्ने रहेछन् जुन सम्पन्नता एकदमै कम भयो, यति चाहिँ सम्पन्नताको रेट चाहिँ यति कम भयो, त्यो हुनाले त्यसलाई चाहिँ के भन्छ सम्पन्न हुने गरी पैसा राख्नुहोस् होइन, तपाईँले पाइराख्नुहोस् आखिर चाहिँ जुन जहाँ विकास भएको छैन त्यहाँ चाहिँ प्रायोरिटी दिने भएपछि त सम्पन्न हुनेको तरिकाले चाहिँ डिजाइन गर्नुहोस्, सम्पन्न हुन्छ फेरि अर्को पटक लिनुहोस्, फेरि अर्को पटक लिनुहोस्, सम्पन्नतालाई पनि उत्तिकै ध्यान दिनुहोस् है भनेर यसरी बनाएको।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले 16 राष्ट्रिय योजनाको कार्यान्वयन योजना र अनुदान सम्बन्धमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। अब राष्ट्रिय योजनाको 16 योजनाको कार्यान्वयन योजना पनि तयार भएको छ, यो योजना कार्यान्वयन कसरी गरिँदैछ, त्यसगरी 15 योजनामा महत्वाकांक्षी लक्ष्यहरू समावेश भएका थिए तर उपलब्धि न्यून हासिल हुँदा 16 योजनाको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने पनि भनिएको छ। सँगसँगै मैले यहाँलाई के पनि सोध्न चाहे भने कार्यान्वयन योजनामा खास गरी 13 विषयगत क्षेत्रलाई पहिचान गरिएको भनिएको छ। ती विषयगत क्षेत्रहरू के हुन्, ती क्षेत्रलाई के कस्तो प्राथमिकतामा राखिएको छ, सँगसँगै 2024 दिगो विकासका लक्ष्य 42% मात्र पूरा भएको भनिएको छ, अब नेपाल मध्यम आए भएको मुलुकमा स्तरोन्नति हुने कुराहरू पनि रहेका छन्, वैदेशिक अनुदानको विषयको पनि त्यहाँ कुरा रहेको छ। यी समग्र विषयहरूलाई के कसरी केलाइएको छ यो कार्यान्वयन योजनामा?
हस्, धन्यवाद। विषयवस्तु चाहिँ अलि लामै भन्यो, छोटो समयमा चाहिँ व्यक्त गर्ने अथवा तपाईँलाई चाहिँ सबै कुराहरू राख्ने समर्थ गर्ने छु। यस्तो छ, 13 चाहिँ विषयगत क्षेत्रहरू थिम भनिन्छ। हामीले पहिला चाहिँ क्षेत्रगत हिसाबले चाहिँ भन्थे, अहिले थिमको आधारमा भनिरहेको छ। थिम भनेको क्षेत्रगतमा केही न केही चाहिँ समस्या थिए र थिमबाट गर्न सकिन्छ कि भनेर भनेको। क्षेत्रगतमा भनेको के रहेछ भन्दा, हामी चाहिँ एउटा क्षेत्र अर्को क्षेत्र भनेर क्षेत्रको चाहिँ समानान्तर रूपमा चाहिँ प्रोग्रामहरू बनाउँदैछौँ, योजनाहरू बनाउँदैछौँ, अरू एउटा क्षेत्रले अर्को क्षेत्रलाई चाहिँ वास्ता नगर्नेछ। त्यसो भावनाले चाहिँ थिमेटिक बनायो भने क्षेत्रको समन्वय बन्छ होला, त्यसले विकासलाई चाहिँ सिनर्जी ल्याउँछ होला भन्ने हिसाबले। सिनर्जी भनेको अतिरिक्त लाभ चाहिँ आउने अवस्था हुन्छ होला भनेर यसरी डिजाइन गरिएको हो। यसलाई अब कार्यान्वयन गर्ने त फेरि के हो त भन्दा, क्षेत्रगत मन्त्रालयहरू छन् हामीसित। कार्यान्वयन गर्दाखेरिमा थिमेटिकमा चाहिँ कसरी कार्यान्वयन गर्ने भन्ने कुरा चाहिँ समस्या रहने भयो। त्यसो भएको हुनाले चाहिँ हामी के गर्यौँ भन्दा, क्षेत्रगत रूपमा त्यो चाहिँ अन्तर सम्बन्धित क्षेत्रहरूसित अरू अरू क्षेत्रसित के छ भनेर अन्तर सम्बन्ध चाहिँ के छ र त्यसमा चाहिँ अन्तर्विरोध पनि हुनसक्छ, अन्तर्विरोधलाई चाहिँ हामी विषय होइन ट्रेड अफ भनिरहेका छौँ, र अन्तर सम्बन्धलाई हामी सिनर्जी भन्छौँ। सिनर्जी र ट्रेड अफ के छ त भनेर हामीले अहिले चाहिँ के गर्यो भन्दा, त्यसलाई चाहिँ आइडेन्टिफाई गर्दै त्यसलाई पहिचान गर्दै इम्प्लिमेन्टेसन प्लान बनाइरहेका छौँ। यसले के हुन्छ भन्दा, कहीँ न कहीँ हिजोका दिनमा चाहिँ रहेका कमजोरीहरूलाई यसलाई सुधार्न चाहिँ सहयोग गर्छ र चाहिँ मन्त्रालयहरू अथवा क्षेत्रगत चाहिँ होइन अथवा सेक्टरल चाहिँ जुन कुराहरू छन्, निकायहरू छन्, उनीहरूले एकअर्कामा मिलेर सहयोग गर्छन्। एकअर्कामा चाहिँ अप्ठ्यारो पर्ने रहेछ, एकअर्कामा चाहिँ ब्यारियर क्रिएट हुने रहेछ भने त्यसलाई चाहिँ के हुन्छ, सहजीकरण गर्छौँ भनेर हामीले चाहिँ अहिले त्यो किसिमको डिजाइन गरेका छौँ। यसले चाहिँ के हुने भयो भन्दा, इम्प्लिमेन्टेसनमा पनि सहजीकरण ल्याउने भयो र नीति तथा कार्यक्रम बनाउँदाखेरिमा पनि ठिक तरिकाले बनाउन पाइने भयो। त्यस हुनाले हामीले यसलाई चाहिँ डिपार्चर गरिरहेका छौँ एउटा पोइन्ट। दोस्रो, जहाँसम्म चाहिँ तपाईँले 15 कुरा गर्नुभयो, महत्वाकांक्षी भयो सम्पन्न भएन भन्ने कुराहरू, अब त्यसको चाहिँ विभिन्न कारणहरू छन्। महत्वाकांक्षी त्यति बेला हुनु पनि पर्थ्यो मलाई लाग्छ, त्यो भन्दा हामीले चाहिँ राज्य संरचना परिवर्तन गरेका थियौँ, बहुमतको सरकार थियो सबै हिसाबले। हिजो चाहिँ त्योभन्दा अगाडिका दिनमा जे जे कमजोरी भयो, यो यो कारणले विकास नभएको भनिरहेको थियौँ, त्यो त्यो कारण चाहिँ के भयो भन्दा, त्यति बेला चाहिँ उपलब्धिमा थिए, ती उपलब्धि हुँदाखेरि मात्र यति हुन्छ होला भनेर गर्नु चाहिँ कुनै महत्वाकांक्षी होइन। तर दुर्भाग्यवश के भयो भन्दा, कोभिड आयो, जुन हिसाबले हामी चाहिँ संरचनाहरू चाहिँ बनाएको थियौँ, त्यो संरचना अथवा चाहिँ पोलिटिकल स्थायित्व भन्ने यी कुराहरू पनि कहीँ न कहीँ चाहिँ के भयो भन्दा अप्ठ्यारोमा पऱ्यो। त्यो हुनाले हामीले चाहिँ वांछित लक्ष्य चाहिँ हासिल गर्न सकेनौँ, खास गरी इकोनोमिक ग्रोथमा। तर सामाजिक चाहिँ अरू क्षेत्रहरूमा चाहिँ नभएको होइन, त्यसले अगाडिका चाहिँ कुराहरूलाई चाहिँ चेन्ज ल्यायो र त्यसबाट केही लेसन लर्न पनि गरियो, त्यही अनुसार 16 बन्यो। र अब चाहिँ के हो भन्दा, यही सन्दर्भमा चाहिँ यही चाहिँ रिजन अथवा चाहिँ हामीले लजिक चाहिँ के हो भन्दा, यो हाम्रो चाहिँ एसडिजी गोलको चाहिँ कति उपलब्धता भयो भन्ने कुरामा पनि यही चाहिँ तथ्य लागू हुन्छ। यो तथ्य लागू हुँदाहुँदै पनि यो कोभिडको अरू कुराहरू, अरू समस्याहरू सबै देशहरूमा आएका हुन्, अरू चाहिँ विश्वका अरू देशहरूमा, अरूसित कम्पेयर गर्दाखेरिमा हाम्रो धेरै कमजोर चाहिँ देखिँदैन, हामी पनि राम्रै पोजिसनमा छौँ, हाम्रो एभरेजभन्दा माथि छ। तर के हो भन्दा, सन्तोष लिने ठाउँ छैन, हामीले चाहिँ थप चाहिँ हामीले मेहनत गर्नुपर्नेछ, थप उपलब्धिलाई चाहिँ हामीले अगाडि बढ्नुपर्नेछ। त्यसो भएको हुनाले यसमा राष्ट्रिय योजनाहरूले के गरिरहेछ भने, अब इम्प्लिमेन्टेसनमा सहयोग गर्ने, कहाँ ब्यारियर छ त्यसलाई चाहिँ फुकाउने, त्यसपछि चाहिँ हामीले चाहिँ यो कुनै पनि कुनै चाहिँ समुदाय, कुनै प्रदेश, कुनै क्षेत्र पछाडि नपरोस् भनेर यो चाहिँ के भन्दा इक्विटी बेस हुनुपर्छ भनेर अहिले यो समपूरकको चाहिँ पनि हामीले अलिकता प्रावधानहरू चाहिँ व्यवस्थित गऱ्यौँ होइन। त्यो व्यवस्थित यी सबैले के गर्छन् भन्दा आशा गर्न सकिन्छ कि भोलिका दिनमा अहिलेको चाहिँ भन्दा अलिकता रेट पनि अलिक फरक होला, भोलि होइन अहिले जति उपलब्धि छ त्यसलाई थप उपलब्धि गर्न सकेला र हामीले दुवै इक्विटी र इफिसियन्सी दुइटैलाई फोकस गरेको हुनाले हामीले आशा गर्ने ठाउँ चाहिँ छ। तर हामी चाहिँ इफोर्ट्स कन्टिन्यू लगाइराख्नुपर्छ र आशा गर्ने ठाउँ छ यति भए हुन्छ भनेर बस्यौँ भने हामीले गर्न सक्दैनौँ, किनभने हाम्रो इम्प्लिमेन्टेसन सबैभन्दा विक हो। इम्प्लिमेन्टेसनमा चाहिँ जसले चाहिँ डिजाइन गर्यो, जसले चाहिँ पोलिसी प्रोग्रामहरू बनायो, ऊ पनि सँगै सँगै जानुपर्ने, उसले पनि इम्प्लिमेन्टेसनमा चाहिँ सहजीकरण गर्ने, किनभने अन्डरस्ट्यान्डिङ कम हुने रहेछ, त्यो हिसाबले पनि इम्प्लिमेन्टेसन कम भएको छ। त्यो हुनाले यो कुरामा चाहिँ योजना आयोग अगाडि बढिरहेको छ।
राष्ट्रिय गौरवका आयोजनाको अवस्थामा पनि अपेक्षित हिसाबको सुधार हुन सकिरहेको छैन। पुँजीगत खर्चको अवस्था अलि कमजोर नै देखिएको छ। अझ पछिल्ला वर्षहरूमा त हामीले निरन्तर पुँजीगत अथवा विकास खर्चलाई सुधार गर्ने, विकास खर्चको आकार बढ़ाउने भनेर प्रयत्न गरिरहेको अवस्था छ। तथापि त्यस किसिमको अवस्था सिर्जना हुन सकेको छैन। छ महिनाको अवस्थालाई हेर्ने हो, आँकड़ा हेर्ने हो भने पनि 17.9% मात्र खर्च भएको अवस्था छ। महालेखा नियन्त्रण को कार्यालयको आँकड़ा अनुसार तपाईँ र म अहिले कुरा गरिरहँदाखेरि चालु खर्चको आकार बढ़ेको बढ़ी अवस्थामा रहेको छ। राजस्वले चालु खर्च पनि नधान्ने हो कि भन्ने परिस्थितिहरू पनि सिर्जना भएका छन्। पुँजीगत खर्चको आकार बढ़न नसक्दा पुँजी सिर्जना हुने कार्यहरू हुन नसकेको भनेर विभिन्न क्षेत्रबाट टीका टिप्पणी पनि भइरहेको छ। अब मध्यावधि समीक्षा मार्फत पुँजीगत खर्चको आकार नै घटाउने समेत गरिएको छ। यी तमाम विषयहरूको सम्बोधन आगामी दिनमा के कसरी हुन सक्छ, हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं। हामीसँग 2-3 मिनटको मात्र समय बाँकी रहेको छ, छोटकरीमा बताइदिनुहोस् न।
हस् धन्यवाद। यस्तो हो, हाम्रो चाहिँ अघि पनि भने मैले परियोजना राख्ने, प्रोजेक्ट पर्यो, बजेट पनि चाहिँ हामीले चाहिँ पैसा राख्यो भन्ने कुरा चाहिँ हामीले एकदम महत्वपूर्ण दियो। सम्पन्न भन्नेलाई कहिले दिएनौ, त्यो चाहिँ जब सम्पन्न गर्ने कुरालाई महत्व दिनौ तब चाहिँ के हुन्छ भन्दा पुँजीगत खर्च पनि हुँदैन। अनि त्यसपछि यस किसिमको चाहिँ जुन समस्या हामीले झेलिरहेको छौँ यो समस्या कन्टिन्यू हुन्छ, यो निरन्तर अर्को साल पनि यही प्रश्न तपाईँले सोध्नुहुन्छ र मैले यही उत्तर दिन्छु। त्यही हुनाले यसलाई चाहिँ हामीले परिवर्तन गर्न खोजिरहेको छौँ। परिवर्तन कसरी गरिरहेको छौँ भन्दा प्रायोरिटी सेटिङ गर्नै पर्छ, कुन परियोजनामा चाहिँ सफिसियन्ट पैसा राख्ने हो आवश्यकता अनुसार त्यो राखेर त्यसपछि त्यो सम्पन्न गर्ने हो, अनि अर्कोलाई पैसा राख्ने हो, अर्कोमा सम्पन्न गर्ने हो। यसरी नगर्दासम्म हामीले चाहिँ थोरै थोरै पैसा राख्यौँ भने थोरै थोरै हुन्न, आधा पुल बनाएर राख्छौँ, आधा पिलर बनाएर राख्छौँ, अनि त्यसपछि बाटो पनि आधा बनाएर राख्छौँ। हर चिज चाहिँ के हुन्छ भन्दा आधा आधा काम हुन्छ, फेरि चाहिँ त्यही सुरुदेखि काम गर्नुपर्छ। त्यसले गर्दा थप चाहिँ पैसा पनि लाग्छ, थप समय पनि लाग्छ। यो प्रक्रिया हाम्रो चाहिँ काम गर्ने शैली, हाम्रो काम गर्ने तौर तरिकालाई चाहिँ हामी परिवर्तन गर्नुपर्छ। यो परिवर्तन गर्ने काममा चाहिँ राष्ट्रिय योजना आयोगले अहिले मेन रूपले भित्रै रूपले काम गरिरहेछ। यसलाई चाहिँ स्ट्रक्चरल चाहिँ कहीँ न कहीँ चाहिँ हामीले चाहिँ त्यो इफिसियन्सी चाहिँ ल्याउने तरिकाले अलिकता चाहिँ व्यवस्थित गर्ने तरिकाले गरिरहेछौँ। त्यो हुनाले आशा गरौँ फेरि अर्को साल यस्तो क्वेसन कम सुन्न पाइयोस् र एन्सर चाहिँ फेरि त्यही रिपिटेडली त्यही उत्तर पनि दिन नपरोस् भन्ने म छौँ। हेरौँ कति गर्न सकिन्छ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले 16 राष्ट्रिय योजनाको कार्यान्वयन योजना र अनुदान सम्बन्धमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।